أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله. لقد جاءت رسول ربنا بالحق. الصلاة والسلام على رسول الثقلين محبوب رب المغربين والمشرقين جد الحسن والحسين أبي القاسم محمد. ولعنة الله على أعدائه من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله سبحانه تبارك وتعالى في كتابه المجيد: يا أيها الذين آمنوا استعينوا بالصبر والصلاة إن الله مع الصابرين. ماہ مبارک رمضان، ہم اور آپ سب جانتے ہیں ماہ مبارک ہے. ماہ مبارک ماہ شہر اللہ ہے، یعنی وہ مہینہ ہے کہ جسے خود خداوند عالم نے اپنے مہینے سے تعبیر کیا ہے. قرآن مجید میں اگر ہم اور آپ اول قرآن سے لے کر آخر قرآن تک اس بات کو تلاش کرنے کی کوشش کریں کہ اسلامی مہینوں میں کون سا مہینہ خداوند عالم نے آیت کریمہ کے ذریعے سے اس کا تذکرہ کیا ہے، تو سوائے ماہ مبارک رمضان کے کوئی دوسرا مہینہ ہمیں اور آپ کو دکھائی نہیں دیتا. لیکن عجیب و غریب بات یہ ہے کہ روایات کی کتب میں نہ ماہ رمضان کے حوالے سے وہ جملہ کہ جو میں آپ کی خدمت میں ابھی تھوڑی دیر کے بعد عرض کروں گا آیا، نہ ماہ شعبان کے حوالے سے، اگر آیا تو ماہ رجب کے حوالے سے. پھر عرض کرتا چلوں دوسرے الفاظ میں، خداوند عالم نے اسلامی مہینوں میں سے جس مہینے کا تذکرہ اپنے کلام کے درمیان کیا وہ ماہ رمضان ہے. شہر رمضان الذی انزل فیہ القرآن، یہ کہہ کر یہ کہا کہ 12 مہینوں میں سے صرف ایک ہی مہینہ وہ مہینہ ہے کہ جسے میں نے اپنے کلام کی زینت قرار دیا ہے. لیکن کتب روائی روایات کی کتابوں میں اگر ہم اور آپ ملاحظہ کریں اور ٹٹولنا شروع کریں تو ایک جملہ عجیب و غریب ہمیں اور آپ کو ماہ رجب کے حوالے سے دکھائی دیتا ہے، جو نہ ماہ شعبان کے حوالے سے دکھائی دیتا ہے اور نہ ماہ رمضان کے حوالے سے. روز محشر، قیامت کے دن ایک منادی ندا کرے گا، روایات کے الفاظ ہیں. اور اس کی ندا کیا ہوگی؟ ندا ایک ہی جملہ ہے اور وہ جملہ ماہ رجب کے حوالے سے ہے، نہ ماہ شعبان نہ ماہ رمضان. اور وہ جملہ یہ ہے: اَيْنَ الرَّجَبِيُّونَ. کہیں پر بھی کسی روایت میں یہ نہیں ملتا اَيْنَ الشَّعْبَانِيُّونَ، نہیں ملتا اَيْنَ الرَّمَضَانِيُّونَ. اگر ملتا ہے تو اَيْنَ الرَّجَبِيُّونَ، اہل رجب کہاں ہیں؟ منادی ندا کر رہا ہوگا، مسلسل اس کی ندا یہی ہے، اہل رجب کہاں ہیں؟ جنہوں نے رجب کا پاس رکھا وہ کہاں ہیں؟ अइन शाबानियून, कहीं पर भी निदा दिखाई नहीं देती कि अहले शाबान कहाँ हैं। माह रमजान की जिसकी फजीलत सबके सामने आया है, रोशन है, लेकिन नहीं नजर आता अइन रमजानियून, अहले रमजान कहाँ हैं। ताज्जुब है और ताज्जुब दर ताज्जुब है। कुरान मजीद में माह रमजान के अलावा न माह रजब न कोई दूसरा महीना अगर नजर आता है तो रमजान। रिवायात में अगर महीने की अहमियत के हवाले से, नाम के हवाले से जानने की कोशिश करें तो रजब। अलबत्ता रिवायात मौजूद हैं शाबान के हवाले से, रमजान के हवाले से, लेकिन इस किस्म की कोई रिवायत दिखाई नहीं देती कि जिसमें मुनादी ये निदा करता हुआ हमें और आपको मिले कि अहले रजब कहाँ हैं। खुद ये जुमला अगर हम और आप थोड़ा सा गौर करें अहमियत से खाली नहीं, इस हवाले से कि रजब माह बुजुर्ग है, माह बुलंदी है, वो महीना है कि इसमें बुलंदी के अलावा कुछ दिखाई नहीं देता। लेकिन हम और आप जानते हैं कि रजब के बाद शाबान का महीना बुलंदी दर बुलंदी है। जो अहले मारिफत हैं, जो अहले खुदा हैं, वो बखूबी जानते हैं कि बुलंदी दर बुलंदी के माना क्या है। बिल्कुल इसी तरह माह रमजान बुलंदी दर बुलंदी दर बुलंदी है, हद नहीं। लेकिन अइनर रजबियून अपनी जगह पर है, आखिर राज क्या है। आज हमारी तमहीदी गुफ्तगू है तो हम और आप थोड़ा सा इस हवाले से गुफ्तगू करें और ये जानने की कोशिश करें दिलो जान से कि किस महीने में हमने और आपने कदम रखा है, कि उस रिवायत के मुताबिक कि जिस रिवायत में माह रमजान पेश कदम हुआ है, ना हम अगर हम और आप थोड़ा सा साहिब एहसास अपने आप को करार दें तो वाकई एहसास होगा कि पेश कदम कौन होता है, ज़ईफ या कवी, कौन किसकी तरफ आता है, ज़ईफ कवी की जानिब या कवी ज़ईफ की जानिब। जिसे कुव्वत चाहिए वो एहसास करता है कि उसमें कमजोरी है, लिहाजा वो पेश कदम होता है कुव्वत की जानिब, न कुव्वत ज़ाफ की तरफ। लेकिन रिवायात अगर हम और आप देखें, हमारी बहस जो रहेगी इंशाल्लाह चंद दिन खुतबा शाबानिया के हवाले से अगर तमाम कर पाए तो वहां पर कद अकबला अलैकुम शहरुल्ला है, अल्लाह का महीना ऐ लोगों तुम्हारी तरफ पेश कदम है। ना ये कि तुम उसकी जानिब पेश कदम हो। माह रजब अइनर रजबियून, क्यों आखिर माह रजब, क्यों शाबान नहीं, क्यों रमजान नहीं। बहुत ही आसान है अगर हम और आप थोड़ा सा जो है मुतवज्जे हों, बहुत ही आसान है। अगर हम और आप ऊपरी सतह पर जाना चाहें, ऊपर की जानिब बुलंदी की तरफ, तो ला महाला हमें और आपको वसीला दरकार है। बगैर वसीले के मुमकिन नहीं कि हम और आप बुलंदी पर पहुंचें। अब वसीले अपने अपने लिहाज से मुख्तलिफ हुआ करते हैं कि जिसे हम और आप अपनी जबान में कभी सीढ़ी से ताबीर करते हैं, कभी लिफ्ट से ताबीर करते हैं, कभी किसी और चीज से। बिला आखिर वसीला दरकार है बुलंदी तक पहुंचने के लिए, चाहे पहला तबका हो, दूसरा तबका हो, तीसरा, पहला फ्लोर हो, दूसरा हो या तीसरा, بالآخر وسیلہ چاہیے. ماہ رجب، ماہ شعبان نسبت بے ماہ رمضان وسیلہ ہے. ماہ رمضان ہم اور آپ سب جانتے ہیں، اہل اللہ یاد رکھیے گا عزیزوں، اہل اللہ اولیاء خدا ماہ رمضان کا شدت سے انتظار کرتے ہیں پورے سال، پورے سال. آخر وجہ کیا ہے اس کی؟ کوئی نہ کوئی تو ریزن ہوگی. ہم اور آپ جب کوئی کام انجام دیتے ہیں، حتیٰ بچہ بھی کوئی کام انجام دیتا ہے، تو لا محالہ اس کام کے پیچھے کوئی ہدف ہے، کوئی مقصد ہے، ریزن ہے. اولیاء خدا ماہ رمضان کا شدت سے انتظار کرتے ہیں، آخر وجہ کیا ہے؟ وہ وجہ خود اولیاء کرام نے ڈائریکٹلی اور انڈائریکٹلی اپنے زبان پر جاری کرتے ہوئے چند جملوں کے ذریعے سے بیان کیا. اور اس مطلب کو اگر ہم اور آپ جاننے کی کوشش کریں تو ایک مثال دوں گا. ہر چیز کا ایک آغاز ہوا کرتا ہے، ہر چیز کا آغاز ہوتا ہے. فار ایگزامپل، یہی تازہ ابھی جو اسکول اسٹارٹ ہوئے ہیں، ہم اور آپ سب جانتے ہیں انڈرسٹوڈ ہے یہ، بچوں کے اسکول اسٹارٹنگ مہینہ کون سا ہے؟ ہم اور آپ سب جانتے ہیں اگست. اگست کا مہینہ آتا ہے، بچے اس سے پہلے اپنے آپ کو تیار کرتے ہیں، ہلچل ہوتی ہے گھروں میں. یہ ہلچل بتلاتی ہے کہ کوئی کام ہونا چاہتا ہے، کسی چیز کا انتظار ہے. اس ہلچل کے ذریعے سے احساس ہوتا ہے ہمیں اور آپ کو کہ واقعی یہ بچے کچھ نہ کچھ کرنا چاہتے ہیں، اور انڈرسٹوڈ ہے کیا کرنا چاہتے ہیں. کا تعلیم کا سال شروع ہونا چاہتا ہے، لہذا تعلیم کے حوالے سے اپنے آپ کو آمادہ کرنا چاہ رہے ہیں. بچے اسکول کا وقت، مہینہ، ٹائم اگست کا مہینہ ہے. اور جب چھٹیاں آتی ہیں تو جون جولائی، پورے سال لگاتار بچے محنت و مشقت کے ساتھ اپنے طور پر، معلمین ٹیچرز اپنے طور پر تعلیم و تربیت کا کام انجام دیتے ہیں. یہی عالم اولیاء خدا کا ہے، یہی عالم اہل اللہ کا ہے کہ اہل اللہ اپنی معنوی اور روحانی تعلیم کا آغاز اور تربیت کا آغاز ماہ رمضان سے کرتے ہیں. یہ ایک. دوسری اس کی وجہ مثال کے ساتھ، علیکم السلام، یہ جو ہم اور آپ بینکوں کے حوالے سے سنتے ہیں یا مختلف کمپنیز کلوزنگ کا ایک مہینہ قرار دیتے ہیں، یہ لوگ کلوزنگ کا مہینہ، بہت ہی واضح ہے کلوزنگ کا مہینہ، اس کے معنی کیا ہے کہ اگر نہیں جانتے تو ہم بتلائے دیتے ہیں. کا اول سال سے لے کر آخر سال تک ایک کمپنی، ایک بینک جتنا اس نے کمایا، جتنا اس نے کھویا، کلوزنگ کا مہینہ اسے بتلاتا ہے کیا کھویا، کیا پایا. اگر کھویا تو آئندہ کے لیے عزم بالجزم کرتے ہیں کہ آئندہ سال جو اس سال جو گزرا ہے، جو کچھ کھو چکے، آئندہ نقصان کم ہو. اور اگر پایا تو پھر بھی عزم کرتے ہیں کہ آئندہ سال اس سے زیادہ ہم پائیں گے. یہ ہے کلوزنگ، ان شارٹ اہل اللہ اپنا معنوی سفر، اپنا روحانی سفر، اپنی تعلیم و تربیت معنوی اور روحانی، اس کا آغاز ماہ رمضان سے کرتے ہیں. جب کیا، دوسرا ماہ رمضان آن پہنچا. اب جو ماہ رمضان آیا، اب اسے وہ کہتے ہیں یہ کلوزنگ کا مہینہ ہے، یہ کلوزنگ کا مہینہ ہے. کب کلوزنگ کا مہینہ تو یہ بتلاتا ہے کیا کھویا کیا پایا. اے اہل اللہ، ماہ رمضان آیا آپ لوگوں کو یہ بتلاتا ہے کیا کھویا کیا پایا. کہاں ہم حساب کتاب کرتے ہیں، طول سال پورے سال میں ہم نے کیا کھویا کیا پایا، روحانی لحاظ سے، قلبی لحاظ سے، فکری لحاظ سے. ہم نے پورے سال کیا پایا کیا کھو دیا. اگر کھویا تو اس مہینے میں، کہ جو کلوزنگ کا مہینہ ہے، ہم حساب کتاب کرتے ہیں. کا وہ حساب کتاب کیلکولیٹ ہوتا ہے دقیقاً، دقیق. کا کیوں؟ کا اس لیے کہ پچھلے سال، کہ جو سال گزرا ہے، ہم سے بھول ہو گئی، ہم سے چوک ہو گئی. یہ بھول اور چوک اب ہم نہیں چاہتے کہ آئندہ سال ہو، اس لیے کہ بھول اور چوک میں نقصان ہے، ضرر ہے، اور یہ ضرر اور نقصان دنیاوی نہیں اخروی ہے. دنیا میں انسان جبران کر سکتا ہے، جو کھویا ممکن ہے کہ شاید دوبارہ غلطی کرے، ممکن ہے کہ شاید تیسری مرتبہ غلطی کرے. نقصان اتنا نہیں، اگر کمپیر کیا جائے دنیاوی نقصان کو اخروی نقصان کے ساتھ، تو زمین تا آسمان فرق ہے. کا دنیا ظاہر ہے، بہت توجہ کا طالب ہوں. اہل اللہ ہمارے سوال کے جواب میں یہ کہتے ہیں دنیا ظاہر ہے، جانتے ہو اس کا باطن کیا ہے؟ آخرت. آخرت وہ مقام ہے کہ جہاں پر انسان کا باطن عیاں ہوگا. باطن یعنی ہمارا اور آپ کا اندرون، نہ بیرون. ایک ہمارا ظاہر ہے، ایک ہمارا باطن ہے. ظاہر دنیا ہے، لیکن اس کے پسے پردہ ایک حقیقت ہے کہ جو باطن ہے. ہمارا اور آپ کا یہ جسم اعضاء و جوارح پر مشتمل، یہ سب کا سب ظاہر ہے، لیکن اس کا مطلب یہ نہیں بے ہدف ہے، بے مقصد ہے. جہاں مقصد اور ہدف کی بات آتی ہے، ظاہر کے پیچھے ایک حقیقت پنہا ہے. ظاہر کے پیچھے ایک باطن ہے، کیونکہ ظاہر ظاہر ہو ہی نہیں سکتا جب تک باطن نہ ہو. ظاہر کو ظاہر کہا اسی لیے جاتا ہے کہ اس کا ایک باطن ہے، اس کی ایک حقیقت ہے. اگر دنیا کا ظاہر نہیں، یعنی دنیا ظاہر نہیں، تو پس آخرت بھی نہیں، یعنی باطن نہیں. بس ہم اور آپ کس لیے معتقد خدا کے، کس لیے معتقد رسول کے، کس لیے معتقد امامت کے اور قیامت کے؟ خود عقیدہ رکھنا دلیل ہے اس بات پر کہ ہم اس وقت ظاہری زندگی میں ہیں. یہ عقیدہ بتلاتا ہے کہ پسے پردہ ایک باطن ہے، ورنہ خود مذاق ہے. خود انسان اگر ظاہر کے ساتھ باطن کا معتقد نہ ہو تو خود اپنے لیے مسخرہ ہے. فردن فردن سب سے سوال ہے کیوں نماز پڑھتے ہیں، کیوں روزہ رکھتے ہیں، کیوں حج، کیوں زکات، کیوں 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 کیوں. ہر کیوں کے پیچھے اگر ہم اور آپ باطن کے معتقد نہیں تو ہر کیوں کے پیچھے خود اپنی ذات کے لیے مسخرہ ہے. کہ تو اپنے آپ کو صاحب عقل کہتا ہے اے انسان، صاحب دانش کہتا ہے، صاحب دانائی، یہ کیسی دانائی، یہ کیسا علم، یہ کیسی عقل کہ تو خود اپنا مسخرہ. کہ وہ کیسے، کہ نماز کس لیے، روزہ کس لیے، حج کس لیے. اگر جواب حاضر ہے سعید ہے، اگر جواب نہیں رکھتا تو شقی ہے. شقی کی نسبت ہم اور آپ جو تصور رکھتے ہیں کہ اہل شقاوت کون ہوتا ہے، ظاہری طور پر ہمارے اور آپ کے دل ذہن میں جو تصور ہے اہل شقاوت کے حوالے سے وہ یہ ہے کہ وہ ظلم اور جور اور بربریت کا قائل ہے اور عامل ہے. جو ظالم ہوتا ہے ہم اور آپ اسے کیا کہتے ہیں، شقی. اب چاہے ظالم ہو اپنے نفس کی نسبت یا اپنے غیر کی نسبت، لیکن یاد رکھے بات آئیے تو سنتے جائیے، کوئی ظالم بھی ظلم کو روا نہیں رکھتا دوسروں کی نسبت جب تک سب سے پہلے اپنے آپ پر ظلم نہ کر لے. دوسرے الفاظ میں ظالم ظالم نہیں ہو سکتا جب تک خود اپنے آپ کو اپنے ظلم کا نشانہ قرار نہ دے. پہلے میں اپنے آپ کو مظلوم قرار دوں گا اپنے آپ سے، یعنی خود اپنے آپ پر ظلم کروں گا تب جا کر دوسروں کے نسبت ظلم کو روا سمجھوں گا، جائز سمجھوں گا. کوئی ظالم بھی دنیا کے اندر ظالم نہیں ہو سکتا، عزیزو یاد رکھیں ہمیشہ، جب تک خود انسان اپنی ذات پر کے جو ظالم ہے ظلم روا نہ رکھے. میں اگر اپنے نفس پر ظلم کروں گا تو دوسروں پر ظلم کرنا میرے لیے آسان ہے. پھر مجھے کہا جائے گا ہوا ظالم، اور اگر خطاب کرتا ہے انت ظالم. بس یاد رکھیں عزیزوں، دنیا ظاہر ہے، اس کا ایک باطن ہے بنام آخرت. اگر نماز پڑھتے ہیں جواب ہونا چاہیے، روزہ رکھتے ہیں جواب ہونا چاہیے، مختلف احکام دینیہ اور اسلامیہ پر عمل پیرا ہوتے ہیں تو جواب ہونا چاہیے، ورنہ خود انسان اپنے لیے مسخرہ قرار پاتا ہے. اے انسان دوسروں پر مت ہنس، اپنی نسبت مسخرہ کرو. کیونکہ انسان اپنی نسبت مسخرہ کرتا ہے لہذا دوسروں پر مسخرہ کرتا ہے. کیونکہ میں اپنی نسبت ظلم کو روا رکھتا ہوں دوسروں کی نسبت آسان ہے. میں نماز پڑھتا ہوں جواب نہیں ہے میرے پاس، روزہ رکھتا ہوں جواب نہیں ہے میرے پاس، بس مسخرہ. دوسرے نماز جب پڑھتے ہیں روزہ رکھتے ہیں ان کو بھی جو ہے اپنے تمسخر کا نشانہ قرار دیتا ہوں، لیکن یہ اپنے آپ کو بھول جاتا ہے کہ انسان تو خود بھی اپنے لیے مسخرہ ہے. بس یہ عقل کی نشانی نہیں ہے، یہ دانشمندی کی نشانی نہیں ہے. بس یاد رکھیں عزیزوں، اگر بلندی پر جانا ہے تو وسیلہ درکار ہے. ماہ رجب، ماہ شعبان، رمضان کی نسبت وسیلہ. البتہ این الرجبیون خود بتلاتا ہے کہ دیکھو جب تک اہل رجب، بہت دقت کے ساتھ، جب تک اہل رجب اپنے آپ کو قرار نہیں دو گے، اہل شعبان قرار دینے کے لحاظ سے کامیاب نہیں رہو گے. اگر واقعا ندا کو سننا ہے این الشعبانیون، تو این الرجبیون ہونا ہوگا. ہرگز ایسا نہیں ہے کہ خداوند عالم این الرجبیون کے بعد این الشعبانیون کی ندا نہ دے. لیکن اگر روایت میں اگر ہمیں اور آپ کو الفاظ کے لحاظ سے این الرجبیون دکھائی دیتا ہے، تو اس کا فلسفہ یہ ہے کہ اہل رجب قرار دینے میں اپنے آپ کو کامیاب کرو، اہل شعبان کی ندا خود بخود آئے گی. اب اگر اہل شعبان قرار دینے میں اپنے آپ کو کامیاب رہے اہل رجب کے بعد، تو اہل رمضان کہلواؤ گے. اب خداوند عالم کی ندا آئے گی، یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. ہم اور آپ آغاز میں ہی یہ آیت پڑھتے ہیں، نہیں، یہ نتیجہ ہے رجب اور شعبان کا. کتنے ہم نے اپنے آپ کو اہل رجب قرار دیا، کتنا ہم نے اپنے آپ کو اہل شعبان قرار دیا. ممکن ہے آپ سب کے سب مجھ سے کہیں کہ جو ہے مولانا رجب گیا شعبان گیا، یہ گفتگو نہ کریں، رمضان کی گفتگو کریں. کیسے کروں؟ ممکن نہیں. جب تک ہمیں اور آپ کو معلوم نہ ہو جائے کہ رجب اور شعبان کو درک کیا یا نہیں کیا، پایا یا نہیں پایا. اگر پایا، جس نے بھی توبہ لہو سعادت مند ہے. نہیں پایا، وقت ابھی باقی ہے. لا تقنطوا من رحمت اللہ، اس لیے کہ خطبہ شعبانیہ کا آغاز اسی طرح سے ہے، قد اقبل الیکم شہر اللہ بالبرکت والرحمت والمغفرہ. آپ سب سے جو ہے میری گزارش ہے، ایک مرتبہ خطبہ شعبانیہ کو ضرور پڑھیں. ترجمہ بھی حاضر ہے، ایڈریس ہی بتلائے دیتا ہوں، اور ممکن آپ میں سے اکثر جانتے ہوں. مفاتل جنا، ماہ رمضان کا آغاز کہ جو تعقیبات ہیں، دعائیں ہیں، بالکل آغاز میں وہاں پر شیخ عباس قمی نے اسے کوٹ کیا ہے. حدیث اربعین کتاب ہے شیخ بہائی کی، وہاں پر شیخ بہائی نے حدیث نمبر 9 میں یہی اسی خطبہ شعبانیوں کو بیان کیا ہے. رجب درک نہ کر سکے، نہ پا سکے، شعبان نہ مل سکا، قد اقبل الیکم شہر اللہ ایہا الناس بالبرکت والرحمت والمغفرہ. شہر اللہ اکیلا نہیں ہے، بلکہ تین ہمراہی اس کے ساتھ ہیں. ایک مرتبہ ایک انسان کہ جو مہمان کی صورت میں ہمارے گھر پر آتا ہے، اکیلا ہے. ایک مرتبہ اکیلا نہیں، ہمراہ ساتھ ہیں. لیکن یہاں معاملہ برعکس ہے. درست ہے، روایات کے ذریعے سے اولیاء خدا نے جو تفسیر کی ہے ماہ مبارک رمضان کی، کہ ماہ مبارک رمضان مہمان ہے تمہارا، لیکن نہیں، اسی خطبہ شعبانیہ میں انشاءاللہ ہم پہنچیں گے. خداوند عالم نے اپنے آپ کو میزبان قرار دیا ہے ماہ رمضان کے ذریعے سے. ایک مرتبہ مہمان آتا ہے ہمارے گھر پر, ہم اور آپ میزبان قرار پاتے ہیں, اور ایک مرتبہ ہم خود مدعو ہوتے ہیں, ہم مہمان بن کر جاتے ہیں کسی کے یہاں. قد اقبل الیکم شہر اللہ, اے لوگوں میزبان آتا ہے یا مہمان, قابل غور ہے. میں اسی لیے کہہ رہا ہوں خطبہ شعبانیہ خطبہ شعبانیہ ہے. ممکن ہے شاید آپ میں سے اکثر پڑھ چکے ہوں گے, کہ یہ دوبارہ ریپیٹڈ کیا مسئلہ ہے سارا. لیکن یاد رکھیں عزیزوں, ہمیں اور آپ کو اپنے وظیفے کے تحت, کہ جو الہی وظیفہ ہے, خدا نے ہمیں ہماری ذمہ داری لگائی ہے, کہا انسان اگر دنیا میں بھیجا ہے تو دنیا میں رہنے کے لیے نہیں, ظاہر سے باطن کی طرف کوچ کرنے کے لیے. دنیا دن ہے اور رات, رات کے بعد پھر دن, دن کے بعد پھر رات, دن اور رات وہی ہیں. لیکن یہ دن اور رات اثر کس پر دکھاتے ہیں؟ اس کا اثر کہاں ظاہر ہوتا ہے؟ ہمارے جسموں پر, ہمارے وجود پر. کیوں نہ ایسا کام کریں ہم اور آپ کہ جس طرح سے دن اور رات ہم پر اثر دکھاتے ہیں, ہم اور آپ بھی اس پر اثر انداز ہوں. اولیاء خدا میں سے ایک ولی خدا نے کیا خوب کہا, اگر آپ لوگ میرے ساتھ ہیں بلند آواز سے صلوات بھیجیں, محمد و آل محمد. بلند آواز سے صلوات بھیجیں, آگے آئیے انشاءاللہ صلوات بھیجتے ہوئے, آگے آ جائیے, پیچھے آ رہے ہیں لوگ, بہت دیر سے جو ہے میں نے دیکھا اسے. بلند آواز سے صلوات بھیجیں, محمد و آل محمد. کاش کے پہلے دیکھ لیتا, شاید نتیجہ کچھ اور ہوتا. صلوات بھیجے محمد و آل محمد پر. یاد رکھیں عزیزوں, یہ ظاہر اور باطن ہم اور آپ سب جانتے ہیں. اس ظاہر سے ہمیں اور آپ کو کچھ کرنے کے لیے بھیجا گیا ہے. رات اور دن جس طرح سے ہم اور آپ پر اثر کرتے ہیں, کوشش کریں ہم اور آپ, ہم اپنا اثر ڈالیں رات و دن پر. ولی خدا کی بات یاد آئی, سنتے جائیے. کہا عزیز, اے انسان, جس طرح سے وقت تجھ پر کام کرتا ہے تو وقت پر کام کر. مزید وضاحت دی اس اہل ولایت نے, اس ولی خدا نے, کا جانتا ہے وقت کیا چیز ہے, کا تیز تلوار. خالی تیز تلوار نہیں, باریک دھار ہے اس کی. اس کا کام کیا ہوتا ہے, کاٹنا اور پیٹنا. خالی کاٹنا نہیں, ریزہ ریزہ کرنا ہے. کا وقت جانتا ہے تیرے ساتھ کیا کرتا ہے, کا تجھے کاٹ دیتا ہے, ریزہ ریزہ کر دیتا ہے. کیوں نہ ایسا کر تو, تو وقت کو ریزہ ریزہ کر دے. کہا وہ کیسے, کہا وقت تیری عمر کو, تیرے وجود کو ریزہ ریزہ کر کے تجھے نابود کر دیتا ہے. بالآخر 40 سال, 50 سال, 60 سال, 70 سال, اس کے بعد تو نہیں ہے, وقت ہے. وقت کی تلوار جو تیز دھار والی ہے وہ ہے. کب برعکس تو کام کر, کہ اس وقت سے اتنا کام لے, اتنا کام لے कि वो वक्त तुझे ये कहे कि मुझे थोड़ा सा सांस लेने की फुर्सत दो। पहले अपने आप को कहूंगा, बाद में आपको। आया हम और आप इतना वक्त से काम लेते हैं कि वक्त हमसे पनाह मांगे? वक्त के जो तलवार है तेज धार वाली, कहा इंसान तू कूच करने के लिए यहां भेजा गया है? या अय्युहल इंसान इन्नका कादहुन इला रब्बिका कदहा फमुलाकी है। ए इंसान, सूरह इंशिकाक आयत नंबर 6, तू जहमत कश है जैसा जहमत करने का हक है, लेकिन इस जहमत का एक नतीजा है बिलाखिर, फमुलाकी है, का मेरी मुलाकात। माह मुबारक रमजान स्टार्ट हो चुका, गाड़ी चल पड़ी है, ये गाड़ी अभी आहिस्ता है, ये खुद अपने तौर पर पुकार पुकार कर हम सब से कह रही है, ऐ मुसाफिरों सवार हो जाओ, सवार हो जाओ। या अय्युहल इंसान, रिपीट करता हूं इस आयत को, या अय्युहल इंसान इन्नका कादहुन इला रब्बिका कदहा। एक माना सुन लिया आपने तहतुल लफ्जी, अब आइए एक अहले इरफान आरिफ की जबानी एक माना सुने और उसके बाद रफ़े ज़हमत। का खुदावंद आलम ने साये करीमा में इंसान को मुसाफिर से ताबीर किया है। का वो कैसे? का वो इस तरह से, का जब मुसाफिर सफर के लिए इरादा करता है और सफर का आगाज करता है तो लिल्लाह बतलाओ, सफर बगैर थकन के मुमकिन है? उसका तसव्वुर किया जा सके? चाहे आरामदेह सफर चाहे जमीनी सफर, बस का और किसी और चीज का सफर फिर सफर है, इसलिए कि थकन आवर है। लेकिन अजीजों एक सवाल, जितना भी तूलानी और सख्त से सख्त सफर हम और आप क्यों ना कर लें, जब सफर का आगाज करते हैं थकन का एहसास करते हैं हम और आप कि कब खत्म होगा, कब खत्म होगा सफर। लेकिन जिस मकसद के लिए हमने और आपने सफर किया है और मकसद को हम पा लें सफर के बाद, तो लिल्लाह बतलाइए, थकन का एहसास होता है? मुसाफिर जब अपने घर वालों को देख ले, अपने अज्जा और अकारिब को देख ले, अपने रफका को देख ले, अपनी मंजिल को पा ले, अब तक वावेला करता हुआ दिखाई दिया कि जब तक सफर तमाम नहीं हुआ था कि कब सफर तमाम होगा और ये थकन दूर हो, लेकिन जैसे ही आपने किसी दोस्त को देखा, किसी अजीज को देखा, अपने शहर को देखा, थकावट बरतरफ। खुदा यही कहता है, ये आरिफ यही कह रहा है, का खुदा ने ये कहा है, का मुसाफिर ऐ इंसान तू मुसाफिर है। बारेला इस सफर को क्या कहते हैं? सफर इलल्लाह। कहा सफर कर इसलिए कि मैंने तुझे जाती तौर पर मुसाफिर करार दिया है इस दुनिया में, बिल आखिर उसकी इंतहा है। वो इंतहा क्या है? कहा दोस्त की मुलाकात। कहा वो दोस्त कौन है? कहा मेरी जात है, मेरी जात है, फामुलाकी है। बस अजीजों बातें बहुत ज्यादा हैं, जी चाहता है बहुत ज्यादा बातें करूं, लिल्लाह दिलो जान से, ना लफाजी है ना रट्टा फेकेशन है, दिलो जान से वो बातें सब पहले अपने लिए बाद में आपके लिए। एक हदीस है, सुनते जाइए, क्योंकि आपके जहन आमादा हैं, सुनते जाइए रोजे के हवाले से, ताकि हम और आप आज की शब और कल का दिन हाथ से जाया ना होने दें कि इंशाल्लाह जिस तरह से आज हमने अपने दिन को जाया नहीं किया होगा। रोजे के हवाले से अजीब व गरीब रिवायत है, अस्सौमोली व अना अजजीबे, हदीस कुदसी है। तहतुल लफ्जी तर्जुमा इसका अस्सौमोली, रोजा मेरे लिए है, खुदा कह रहा है, व अना अजजीबे, मैं ही उसकी जजा दूंगा। अस्सौमोली कहीं पर भी रिवायत में यह नजर नहीं आता, अस्सलातुली, अज़्ज़कातुली, अल्हज्जुली, अल-अम्र बिल मारूफ व नहय अनिल मुनकर ली, सिर्फ आया है तो रोजे के लिए, राज क्या है? बारेला सलात भी तो तेरी है, हज भी तो तेरा है, जकात भी तो तेरे लिए है, खुम्स भी तेरे लिए है, जितने अहकाम शरिया हैं सब के सब तेरे लिए, तो फिर रोजा क्यों मखसूस तेरी जात के लिए? अगर गौर करें तो बहुत शीरीन है, बहुत मीठा है, बहुत लजीज है। लिल्लाह बतलाइए कि अगर हम और आप में से कोई नमाज पढ़ने का इरादा करे, तन्हा भी, जमात तो मालूम है, सबको मालूम है कि जनाब मौसूफ नमाज में मशगूल हैं, कौन कौन था नमाज में, फला फला फला, लेकिन अगर हम और आप फर्दन अकेले तन्हा वाहिद नमाज पढ़ना चाहें, तो आया बगैर क़याम के, बगैर रुकू के, बगैर सजदे और तशहुद के नमाज अंजाम पा सकती है? दूसरे अल्फाज में, नमाज की एक सूरत है, आप चाहे नमाज तन्हा पढ़ें, वो सूरत बतला देगी देखने वाले को कि जनाब मशगूल बे नमाज हैं। लाख आप छुपाएं लेकिन छुपा नहीं सकते। हज भी इसी तरह से, कारवान के साथ नहीं गए आप, तन्हा गए, हज मुमकिन नहीं है जब तक उसकी तस्वीर सामने ना आए। एहराम, मुख्तलिफ मनासिक हज, जकात भी इसी तरह से, जब तक आप किसी को देंगे नहीं, बस दिखावा है। अम्र बिल मारूफ और नहिल मुनकर में भी यही सूरत हाल है, लेकिन रोजा वाहिद वो अमल है जिसकी कोई सूरत नहीं है। जब तक खुद रोजेदार बतला ना दे अनस साइम, रोजे की कोई सूरत है? बस रोजे में रिया का शायबा नहीं, दिखावा नहीं है, खुदा को अजीज है। लिहाजा कहा अस्सौमोली, रोजा मेरे लिए है, क्यों नमाज तेरे लिए नहीं? का नमाज की एक सूरत है, मुमकिन है कि शायद अहले नमाज रिया में मुब्तला हो जाए, इसी तरह हर अमल के अंदर, लेकिन रोजा वाहिद वो है, जब तक रोजेदार ना कह दे कि मैं रोजे से हूं, उस वक्त तक किसी को नहीं पता चलेगा कि रोजे से हैं जनाब। बातें बहुत ज्यादा इस एक हिस्से के अंदर भी, लेकिन रोक रहा हूं अपने आप को। वह अना अजीबे, दूसरा हिस्सा, मैं ही इसकी जजा दूंगा, मैं ही इसकी जजा दूंगा, बाहेला, मगर कौन सा अमल ऐसा है कि जिसकी जजा तेरे पास नहीं है? बिलाखिर क्यों ऐसा है, सिर्फ रोजे की जजा, जबकि तूने मुख्तलिफ मकामात पर डायरेक्टली इनडायरेक्टली ये कहा है कि जो अमल करोगे उसकी जजा मेरे पास है, तो फिर इस हदीस में क्यों कहा अना अजीबे, मैं ही इसकी जजा दूंगा, मैं ही इसकी जजा दूंगा। याद रखें अजीजों, खुदावंद आलम रोजे की निस्बत बहुत ज्यादा अहले रोजे के हवाले से एहतराम का कायल है। मैं ही इसकी जजा दूंगा। छोटी सी एक मिसाल, अगर आप लोग मेरे साथ हैं, बुलंद आवाज से सलावत भेजें, मोहम्मद व आले मोहम्मद। आप में से अक्सर या बाज जॉब करते हैं, वो मालूम है कि जो है जहां पर जॉब का तस्करा आता है वहां पर बॉस का तस्करा जरूर आएगा, अपने से बड़े का तस्करा जरूर आएगा। वो हम और आप जॉब पर जाते हैं सुबह से शाम तक, काम करने वाले जो वर्कर्स हैं बाज अपना काम करते हैं और वापस पलट आते हैं, लेकिन बाज हद से ज्यादा काम करते हैं, वाला वो सैलरी उनकी कम है। लेकिन कहते हैं नहीं, जौक और शौक के साथ दफ्तर में काम करते हैं। नतीजा क्या होता है, वो जो सेठ साहब हैं, वो जो बॉस हैं हमारे, उनका दिल हम और आप जीत लेते हैं। अब तक तनख्वाह हमें और आपको कहां से मिली, एक काउंटर बना दिया गया था, एक साहब को जो एक मुकर्रर कर दिया गया था कि आपको सैलरी वहां से मिलेगी। आप काम करना है आपको दफ्तर में, अगर करना है ये जो रूल है इसके, आपको महीने के आखिर में तनख्वाह वहां से मिलेगी। लेकिन आप बात समझ गए होंगे, लेकिन जब कोई शख्स बॉस के दिल में समा जाए तो क्या आलम होता है। कोई एक मर्तबा बुलाता है महीने के आखिर में, बिठाता है एहतराम के साथ, नहीं कहता तुम्हारी तनख्वाह वहां से जाकर लो, ड्रॉ खोलता है, तनख्वाह निकालता है और अपने हाथ से देता है, है इतने ही पैसे जो वहां से मिलने वाले थे। ये सेठ साहब भी जो है इतने ही पैसे अपने हाथ से दे रहे हैं, लिल्लाह बतला, ये लज्जत किसमें ज्यादा है, खुशी किसमें ज्यादा है। बॉस अपने हाथ से बुलाकर अपने दफ्तर में अपने हाथ से सैलरी दे रहा है हमें, का बिस्मिल्लाह है, इतना ही अमाउंट, इतना ही है। लेकिन यकीन करें, वो वर्कर वो फूले नहीं समाता, बाहर जाकर अपने दोस्तों से ये कहता है, कह जानते हो आज क्या हुआ, आज बॉस ने मेरा एहतराम किया, अपने हाथों से तनख्वाह दी है, अपने हाथों से, का ज्यादा दी, का नहीं दी, इतनी है, लेकिन तुम्हारा इतना वकार नहीं उसके सामने जितना मेरा वकार है। अस्सौमुली व अना अजजीबे, रोजा मेरे लिए है, मुख्तलिफ अमाल तुम अंजाम देते हो उसकी जजा मैं देता हूं, लेकिन अपने मलाइका के जरिए से। लेकिन रोजा वो वाहिद अमल है, ए इंसान साइम तूने मेरे लिए अंजाम दिया तो सही, इसलिए कि इसमें रिया का शायबा नहीं, दिखावा नहीं, लिल्लाहियत ही लिल्लाहियत मौजूद है, अना अजजीब है, मैं ही जजा दूंगा। लेकिन अजीजों याद रखें, इस रिवायत को अगर हम और आप थोड़ा सा जो है पलट दें तो शीरनी और लताफत में इजाफा होगा, और उसके बाद आपकी जहमतों को भी मैं तमाम कर दूंगा। अना अजजी बे, जो आप में से अहले इल्म है अरबी जबान से वाकिफ हैं वो बखूबी जानते होंगे, अना अजजी बे को जो है मजहूल का सीगा करार दिया जा जाए, अना उजे उबे, तर्जुमा करता हूं, अस्सौमुली रोजा मेरे लिए है, पहले जो तब हमने जो है अरबी जबान में पढ़ा अना अजजीबे, मैं ही जजा दूंगा, अब क्या है अना उजे उबे, मैं ही उसकी जजा हूं। ये कैसे, फिर आइए बॉस और जो है वर्कर की तरफ। बॉस कभी जो है इंडोर काम करता है, कभी आउटडोर काम करता है, कभी इंडोर रहता है, कभी आउटडोर, हम जानते हैं। जिस कंपनी में हम और आप मुलाजिम हैं उसका मालिक बाहर भी आता जाता रहता है, और जब बाहर आएगा जाएगा तो उसकी सीट खाली होगी। ला महला उसे नाइब की जरूरत है, असिस्टेंट की जरूरत है। और असिस्टेंट कैसा होना चाहिए मालूम है? उसकी सलाहियत का हामिल, कि जो उसके बाद उसकी सीट को संभाल सके। खुदा क्या कह रहा है? असवमली व अना उजजे उबे, रोजा मेरे लिए, मैं ही उसकी जजा हूं। बॉस बुलाता है वर्कर को, कहा मेरे वर्कर दुरुस्त तू मेरा मुलाजिम है, लेकिन मेरा तुझ पर इतना एतबार है, इतना एतबार है कि जी चाहता है तुझे अपना नायब करार दूं, इसलिए कि मेरा काम बाहर का भी है। जिस जमाने में, जिस वक्त में मैं अपने ऑफिस में ना रहूं, ये सीट अब मेरी नहीं तेरी है, ये सिग्नेचर मेरे नहीं तेरे हैं। याद रखिएगा, इंसान उस मकाम पर पहुंचता है रोजे के जरिए से कि अल्लाह तबारकुतआला ने इस मतलब को इस तरह से बयान किया कि अना अजजी बेह की बजाय अना उजजे उबेह कहकर ताबीर किया है। काय इंसान जन्नत और जन्नत के अंदर जितनी लज्जतें हैं तुझ रोजेदार के लिए जजा करार नहीं पा सकती, अगर जजा करार पाएगी तो मेरी जात है, मैं खुद तेरे लिए जजा हूं। सलावत भेजे मोहम्मद व आले मोहम्मद। आइए खुदावंद आलम से दुआ करते हैं, बारिल्लाह हमारी इस कलील इबादत को कबूल फरमा, आमाल सालिहा बजा लाने की तौफीक अता फरमा, हमारे गुनाहों की मगफरत फरमा, जो परेशान हाल है उनकी परेशानियों को दूर फरमा, जो मकरूज है उन्हें कर्ज़ सुबुकदोशी अता फरमा, बारिल्लाह हम सब की जानो मालो इज्जत व आबरू की हिफाजत फरमा, उलमा फुकहा मराजे इज़ाम की हिफाजत फरमा, खुसूसन मकाम मुअज़्ज़म रहबरी आगा खामनई और आगा सिस्तानी की हिफाजत फरमा, दुश्मनान इस्लाम की शर से महफूज फरमा, तूले उम्र अता फरमा, जो हज ज़ियारात के मुतमन्नी उन्हें हज ज़ियारात से मुशर्रफ फरमा, इमाम ज़माना के ज़ुहूर में ताजील अता फरमा, हमें उनके आवान अनसार में शामिल फरमा। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस्समीउल अलीम।